हामी यस्तो संसारमा जिइरहेका छौँ जहाँ बदलाको भावनाले भरिएको छ, र यदि कसैले आफूलाई केही नराम्रो गरिहाल्यो भने उसलाई क्षमा दिने, मिलाप गराउने कुरालाई यदि आफू अगाडि सरियो भने त्यस्तो व्यक्तिलाई कातर कमजोरको सङ्केत दिदछन्। तर हामी ख्रिस्ट येशूद्वारा उद्धार पाएका मानिसहरूले यस्तो अवस्थामा हाम्रो आचरण, हामीले कस्तो व्यवहार गर्नुपर्छ कि आज हामी यसै विषयमा फिलेमोन 8-17 हेर्नेछौँ, जहाँ पावल, फिलेमोन र ओनेसिमसको जीवनबाट हामी हेर्नेछौँ। कृपया मसँगै फिलेमोनको पुस्तक पल्ट्याउनु होला, जुन नयाँ करारमा पर्दछ, जुन तितस र हिब्रूको बिचमा एकदमै सानो, जुन अध्ययन भएको यहाँ पद मात्रै भएको पुस्तकबाट हामी गत शनिबारबाट हामी हेरिरहेका छौँ, जहाँ पावलले फिलेमोनलाई लेख्नुभएको थियो। र हामी गएको शनिबार हामीले उनको अभिवादन र प्रार्थनालाई हेरेका थियौँ, भने आज हामी पावलले फिलेमोनलाई ओनेसिमसको निम्ति बिन्ती गरेको कुरा हामी हेर्नेछौँ, र यी बिन्ती गर्नुका कारणहरू विशेष हामी हेर्नेछौँ, केही कारणहरूलाई हामी हेर्नेछौँ, र विशेष हामी 8-17 हामी हेर्नेछौँ। कृपया तपाईँले आफ्नो बाइबलमा यस खण्डलाई हेर्नुहोला, म हामी सबैजनाको निम्ति यस खण्डलाई पाठ गर्नेछु। ओनेसिमसको निम्ति पावलको बिन्ती। तिमीले के गर्नुपर्ने हो सो गर्न आज्ञा दिनलाई ख्रिस्टमा मलाई साहस भए तापनि प्रेमको खातिर म तिमीलाई बरु अनुरोध गर्न चाहन्छु। म वृद्ध पावल अनि अहिले ख्रिस्ट येशूको एक कैदी, मेरा छोरा ओनेसिमसको निम्ति म निवेदन गर्दछु, जसको निम्ति मेरो कैदी अवस्थामा म पिता बनेको छु। तिनी अगाडि तिम्रो निम्ति बेकममा थिए, तर अहिले तिम्रो निम्ति र मेरो निम्ति पनि काम लाग्ने भएका छन्। म तिनलाई, जो मेरो आफ्नै हृदयको टुक्रा हो, तिमी कहाँ फर्कै पठाउँदैछु। तिनलाई मसँगै राख्न म खुसी हुने थिएँ, किनकि सुसमाचारको निम्ति मेरो बन्दी अवस्थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्दथे। तर तिम्रो अनुमति बिना म केही गर्न चाहन्न, ताकि तिम्रो भलाइ कर्कापले गरिएको नहोस्, तर तिम्रो आफ्नै स्वइच्छाले गरिएको होस्। सायद तिमीबाट केही समयको निम्ति तिनी अलग भएका थिए, ताकि तिनी सधैँका निम्ति तिमीसँग बस्न सकुन्। अब उसो कमारा जस्तो होइन, तर कमाराभन्दा बढी प्रिय भाइ जस्तै, विशेष गरी मेरो निम्ति, तर झन् बढी शरीरमा र प्रभुमा समेत तिम्रो निम्ति। यसैले यदि तिमीले मलाई आफ्नै साझेदार सम्झाउँछौ भने मलाई झैँ तिनलाई ग्रहण गर। यहाँ हामी देख्छौँ कि गत शनिबार पावलले फिलेमोनलाई अभिवादन गरेका र उनका निम्ति परमेश्वरलाई धन्यवाद दिएका र फिलेमोनलाई प्रार्थना गरेका हामीले हेरेका थियौँ, र आज विशेष यो पत्रको विशेष कुरालाई हामी हेर्न गइरहेका छौँ, जुन चाहिँ ओनेसिमसको निम्ति पावलले बिन्ती गर्नुभएको हामी देख्दछौँ, र किन गर्नुभयो भनेका हामी विशेष 4 कारणहरू हेर्नेछौँ। पहिलो कारण 8-9 हामी हेर्छौँ भने फिलेमोनप्रतिको प्रेमको कारण, र दोस्रो पद 10-12 हामी देख्छौँ कि ओनेसिमसको साँचो पश्चातापको कारण, र तेस्रो पद 13-14 फिलेमोनको भलाइको निम्ति उनले बिन्ती गरिरहेका छन्, र चौथो अब फिलेमोन ख्रिस्टमा एक भाइ भएका छन्। हामी यही कारणहरूलाई एक एक गर्दै हेर्नेछौँ। हामी पद 8-9 हेर्नेछौँ, विशेष पद 8 हेर्नुहोस् न, पावलले फिलेमोनलाई के भन्दैछन् कि तिमीले के गर्नुपर्ने हो सो गर्न आज्ञा दिनलाई ख्रिस्टमा मलाई साहस भए तापनि प्रेमको खातिर म तिमीलाई बरु अनुरोध गर्न चाहन्छु। म वृद्ध पावल अनि अहिले ख्रिस्ट येशूको एक खैदी। यहाँ पावलले फिलेमोनलाई के कुराको निम्ति अनुरोध गरिरहेका छन् कि यहाँ हामी पद 10 हेर्छौँ भने स्पष्ट देख्छौँ उनले कसको निम्ति, पद 10 हेर्नुहोस्, मेरो छोरा ओनेसिमसको निम्ति म निवेदन गर्दछु। उनले ओनेसिमसको निम्ति यहाँ निवेदन अनुरोध गरिरहेका छन्, र उनले भन्छन्, उनको बारेमा मैले अनुरोध गर्नुभन्दा पनि तिमीलाई आज्ञा गर्न सक्थेँ, तर प्रेमको कारण म तिमीलाई अनुरोध गर्न चाहन्छु। र उनले भन्छन् कि उनले कुन आधारमा, के को आधारमा उनलाई आज्ञा गर्न सक्थे। उनले ती आधार पनि याद दिँदछन् कि उनी आफ्नो शक्तिमा होइन, पावलले आफ्नो शक्तिमा, आफ्नो प्रेरित ती ओधाको आधारमा होइन, तर यहाँ हामी के देख्छौँ कि ख्रिस्टमा आज्ञा दिनलाई साहस भए तापनि के गर्दै हुनुहुन्छ, म प्रेमको खातिर अनुरोध गर्न चाहन्छु। किन? किनकि फिलेमन पावलको एक प्रिय सहकर्मी थिए, जुन हामी गत शनिबार हेरेको थियौँ। पद दुईलाई हामी यहाँ देख्न सक्छौँ कि उनले भन्छन्, हाम्रा प्रिय सहकर्मी फिलेमन, त्यसकारण के गर्दैछन् यहाँ? पावलले फिलेमनलाई आज्ञा होइन, अनुरोध गर्दैछन्। किन? प्रेमको कारण। र पावलले जब प्रेमको कारण, प्रेममा उनले अनुरोध गरिरहेका छन्, उनले आफैलाई पनि फेरि यहाँ प्रकट गरेको हामी देख्दछौँ कि ऊ को हो भन्ने कुरा यहाँ फेरि पावलले फिलेमनलाई सम्झाइरहेका छन्। यो समयमा पावल एक वृद्ध भएको हामी देख्दछौँ। पत्नौलाई हेर्नुहोस् न, म वृद्ध पावल। र अर्को कुरा, अनि अहिले ख्रिस्ट येशूको एक कैदी। उनले फिलेमनलाई एक कैदी अवस्थाबाट नै, कि ओनेसिमसको निम्ति कैदबाट नै, वृद्ध अवस्थामा उनले आज्ञा होइन, प्रेमको साथ यहाँ अनुरोध गरिरहेका छन्। के कुराको निम्ति अनुरोध गरिरहेका छन् त? के कुराको निम्ति प्रेमको साथ यो उहाँले यो अनुरोध गरिरहेका छन्? कि हामी देख्छौँ यहाँ, हेर्नुहोस् न, पद चौधलाई एकपटक हेर्नुहोस् न, तर तिम्रो अनुमति बिना म केही गर्न चाहन्न, ताकि तिम्रो भलाइ कर्कापले गरिएको नहोस्, तर तिम्रो आफ्नै स्वेच्छाले गरिएको होस्। पावलले फिलेमनलाई प्रेम गर्नुभएको कारण उनले कर्कापले यी सबै गर्न चाहँदैनन्, तर फिलेमनको सो इच्छाले यो काम गर्नको निम्ति उनले आग्रह गरिरहेका छन्। र अझै पद सोह्रलाई हेर्नुहोस् न, उनले के भन्छन् कि ओनेसिमसको निम्ति अब कमरा जस्तो होइन, तर कमराभन्दा बढी प्रिय भाइ जस्तै, विशेष गरी मेरो निम्ति, तर झन् बढी शरीरमा र प्रभुमा समेत तिम्रो निम्ति, अब एक कमरा जस्तो होइन, तर एक भाइको रूपमा ग्रहण गर भनी के भनिरहेको छन्, अनुरोध गरिरहेको हामी पाउँछौँ। कि पहिलो कारण भनेको किन फिलेमनलाई पावलले अनुरोध गरिरहेका छन्? पहिलो कारण भनेको कि पावलले फिलेमनलाई प्रेम गर्नुभएको निम्ति, अर्को भाइलाई प्रेम गर्न स्वीकार्नको निम्ति उनले यो अनुरोध गरिरहेका छन्। किन ओनेसिमसलाई एक भाइको रूपमा गर्नु पर्यो? हामी यो देख्दछौँ कि उनी फिलेमनको एक कमरा थिए, र हामी देख्छौँ कि पद 18 हेर्दाखेरि ओनेसिमसले केही कुरा, फिलेमनको केही कुरालाई चोरेर उनी भागेको जस्तो देखिन्छ। यो खण्डले हामीलाई स्पष्टसँग के लिएको थिए भन्ने कुरा देखाउँदैन, तर पद 18 हेर्दाखेरि हामी स्पष्ट हुन्छौँ कि उनले केही कुरा लिएर भागेको हामी देख्छौँ। त्यसकारण पावलले फिलेमनलाई यो आग्रह गर्दैछन् कि पद 18 हेर्नुहोस् न, यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको निम्ति, केही कुराको तिनी ऋणी छन् भने, सो मेरो हिसाबमा राखिदेऊ। कि पावलले फिलेमनलाई यो आग्रह गर्दैछन् कि अब कमाराको रूपमा होइन, एक भाइको रूपमा तिमीले ग्रहण गर्नुपर्छ भनेर आग्रह गरेका छन्। किनभने उनले आज्ञा गर्न सक्थे, तर प्रेममा, किनकि उनीहरू निकट एक सहकर्मी भएको कारण के गरिरहेका छन्, प्रेममा विन्ती गरिरहेका छन्, अनुरोध गरिरहेका छन्। र हामी देख्दछौँ उनले किन अर्को अनुरोध गर्दछन्। त्यहाँ एक सम्बन्धलाई, अझै ओनेसिमससँगको सम्बन्धलाई उहाँले पद 10 अनि 12 प्रकट गर्नुभएको छ। हेर्नुहोस् न उनीहरूको सम्बन्ध हामी कस्तो देख्छौँ. उनले के भन्छन्? मेरो छोरो र अर्को पदबारमा आफ्नै हृदयको टुक्राको रूपमा उनले लिएको हामी पाउँदछौँ. फिलेमोनले ओनिसिमसलाई आफ्नो छोरा, आफ्नो हृदयको टुक्रा भनी सम्बोधन गरिरहेका छन्. त्यसकारण उहाँको निम्ति आफ्नो सहकर्मी फिलेमोनलाई अब कमारा जस्तो होइन तर एक भाइको रूपमा ग्रहण गर भनी के गर्दैरहेछन्? अनुरोध गरिरहेको हामी पाउँदछौँ. पहिलो भनेको फिलेमोनलाई उनले प्रेम गरेको कारण, उनीहरू सहकर्मी भएको कारण उनले ओनिसिमसको निम्ति आज्ञा होइन अनुरोध गरिरहेका छन्। त्यसै कारण प्रियहरू, तपाईँ र म पनि आज हाम्रो चर्चमा एक भाइले अर्को भाइलाई सम्झाउँदाखेरि आज्ञाको रूपमा हामी अनुरोध गर्नुपर्ने हुन्छ. प्रेमको साथ तपाईँ र मैले कसैलाई सुधार्नुपर्ने हुन्छ. तपाईँ र मैले एक भाइले पाप गरिरहेको छ भने हामीले उसलाई प्रेमको साथ हप्काउनुपर्ने हुन्छ. उसलाई घृणाको दृष्टिकोणले हेर्ने भन्दा पनि उसलाई हामीले एक प्रेमपूर्वक प्रेमको साथ उसलाई सम्झाउनुपर्ने हुन्छ. प्रेमको साथ अनुशासन गर्नुपर्ने हुन्छ. र त्यति मात्र होइन, हामी देख्छौँ कि प्रेमको कारणले मात्रै उनले ओनिसिमसको निम्ति यसरी बिन्ती गरिरहेका छैन. विशेष 10-12 पदलाई हेर्नुहोस् न कि यहाँ हामी देख्छौँ कि ओनिसिमसको साँचो पश्चातापलाई हामी यहाँ देख्दछौँ. त्यसकारण उनले यहाँ अनुरोध गरिरहेका छन्। हामी 10 हेरौँ न, पद 10। मेरा छोरा ओनिसिमसको निम्ति म निवेदन गर्दछु, जसको निम्ति मेरो कैदी अवस्थामा म पिता बनेको छु। तिनी अगाडि तिम्रो निम्ति बेकममा थिए, तर अहिले तिम्रो निम्ति र मेरा निम्ति पनि काम लाग्ने भएका छन्। म तिनलाई जो मेरो आफ्नै हृदयको टुक्रा हो तिमी कहाँ फर्काइ पठाउँदैछु। पद 10 हेर्नुहोस् न कि पाउलले ओनिसिमसलाई मेरो छोरो भन्दछन्, पद 12 मेरो हृदयको टुक्रा भन्दछन्। आज पनि हामी धेरै हाम्रा वरिपरि हामी यो देख्दछौँ कि धेरै आत्मिकी पिता, आत्मिकी छोराको कुरा हामी देख्छौँ. यहाँ पनि बाइबलमा त्यही कुरा देख्छौँ. के भिन्नता छ त? अहिले वर्तमान समयमा हामीले देखिने आत्मिकी पिता, आत्मिकी छोरा र यहाँ पावलले ओनिसिमसलाई छोरा भनिरहेको यी दुई सम्बन्धबीच हामी के भिन्नता पाउँछौँ? कि तपाईँले यही भिन्नता पाउनुहुनेछ कि अहिलेको आत्मिकी पिताहरूले के गर्छन्? आफ्नो भौतिक आवश्यकता परिपूर्तिको निम्ति एक आत्मिकी छोराको नाम दिएर उनीहरूले के गरिरहेका हुन्छन्? फाइदा लुटिरहेका हामी देख्दछौँ. उनीहरूले आत्मिकी छोरा भन्छन् तर उनीहरूको आत्मिकी अवस्थाको वास्ता नगरी उनीहरूले भौतिक कुराको वास्ता गरिरहेका हुन्छन्। उनीहरू जो जहाँ भए तापनि एउटा चर्चसँग जोडिन आत्मिकी कुरालाई वास्ता गर्नको साटो आफ्नो आवश्यकता परिपूर्तिको निम्ति उनीहरूलाई बढी चलाएको हामी देख्छौँ. जहाँ भए तापनि आत्मिकी पितालाई आफ्नो कमाएको केही हिस्सा, केही आवश्यकता परिपूर्तिको निम्ति आह्वान गरिरहेको हामी देख्छौँ. तर यहाँ हेर्नुहोस् न, पावलले के त्यसो गरिरहेका छन्? कसरी एक व्यक्ति, कसरी ओनिसिमस पावलको एक छोरा भए? यहाँ स्पष्ट हामीले यो खण्डले देखाउँदैन, तर हामी यो थाहा गर्छौँ कि पावलका अरू पत्रहरूबाट हामी यो थाहा गर्छौँ कि पावलको प्रचारबाट ओनिसिमस के भएका थिए? कि प्रभुमा आएका थिए. कसरी? किनकि पावलले कहिले पनि ख्रिस्टमा आउनुहोस्, तपाईँका चाहना इच्छाहरू पुरा हुनेछ भनेर कहिले पनि भन्नुभएको छैन. पावलले ओनिसिमसलाई पक्कै पनि यही प्रचार गरे कि धर्मी कोही छैन, एकजना पनि छैन, परमेश्वरलाई खोज्ने कोही पनि छैन, उहाँको महिमालाई सबैले लुटेका छन् भनेर पावलले पक्कै पनि यो प्रचार गरेका छन्। त्यही प्रचारद्वारा ओनिसिमसले ख्रिस्टमा विश्वास गरेका छन्। त्यसकारण यहाँ हामी देख्छौँ कि उनले के भन्छन् पद 11 तिनी अगाडि तिम्रो निम्ति बेकममा थिए तर अहिले तिम्रो निम्ति र मेरो निम्ति पनि काम लाग्ने भएका छन्। पहिलोचोटि यहाँ पावलले ओनेसिमसको नाम लिइरहेका छन्, जसको अर्थ हुन्छ कि एक काम लाग्ने हो, काम लाग्ने। ओनेसिमसको अर्थ काम लाग्ने हो। तर पद 11 भन्छ कि एक समय तिम्रो निम्ति काम लाग्ने थिएन तर अब तिम्रो निम्ति र मेरो निम्ति काम लाग्ने भएको छ। कसरी एक काम नलाग्ने व्यक्ति यहाँ काम लाग्ने भए त? कि पावलको सुसमाचार प्रचारद्वारा उनी काम लाग्ने भएका छन्। पक्कै पनि जब पावलले ती सुसमाचार प्रचार गरे उनको पश्चाताप, अहिले जस्तो पापीको प्रार्थना गरेर उनको त्यो पश्चाताप पक्कै पनि थिएन होला। जुन अघि हामीले भजन सङ्ग्रहबाट हामीले पढ्यौँ कि उनको पश्चाताप पक्कै पनि भजन सङ्ग्रहमा दाउदको पश्चातापभन्दा फरक थिएन होला। कि पावल यहाँ हामी यहाँ भजन सङ्ग्रहमा दाउदले कसरी पश्चाताप गरेका छन् कि अघि हामीले पढ्यौँ, उनले यसरी भन्छन्, साँच्चै म जन्मदा नै पापी थिएँ र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। र उनले यो पनि भनेका छन्, उनको पाप केवल परमेश्वरको विरुद्धमा, उनले गरेका पाप केवल परमेश्वरको विरुद्धमा। हामी यहाँबाटै देख्न सक्छौँ कि ओनेसिमसले पनि यसरी नै, जसरी दाउदले पश्चाताप गरेका थिए आफ्नो पाप केवल परमेश्वरको विरुद्धमा हो भन्ने कुरालाई उनले स्वीकारेको हुनुपर्छ। त्यस कारण मात्रै एक बेखममा अब काम लाग्ने भएको छ। एक पापी मानिस, एक उद्धार गरिएको मानिससँग अब मिलाप र काम लाग्ने भएको छ। त्यसै कारण प्रियहरू, कि जब हामी परमेश्वरसँगको हाम्रो सम्बन्ध जब हाम्रो ठिक हुन्छ, जब हामी परमेश्वरसँग मिल्छौँ, तब मात्रै हाम्रो अरू चर्चका अरूहरूसँग पनि हाम्रो सम्बन्ध मिल्दछ, ठिक हुँदछ। त्यस कारण यहाँ हामी स्पष्ट देख्छौँ कि ओनेसिमसको पश्चातापको फल उनको जीवनमा देखिएको छ। त्यस कारण द पावल यति कन्फिडेन्ट हुन्छन् कि अब फिलेमनको निम्ति र पावल आफ्नै निम्ति पनि ओनेसिमस काम लाग्ने भएका छन् भनेर भन्दछन्। प्रियहरू, कि तपाईँको पश्चातापको फल आज स्पष्ट देखिएको छ? यहाँ ओनेसिमसको पश्चाताप उनको जीवनबाट स्पष्ट रूपमा देखिएको हामी पाउँछौँ। कसरी? किनकि ओनेसिमस फिलेमोनको घरबाट केही कुरा चोरेर लगेर उनी रोममा भागेका थिए, तर हामी यहाँ के देख्छौँ, उनी फेरि फिलेमोन कहाँ नै फर्किँदैछ। हामी स्पष्ट उनको पश्चातापको फल देख्दछौँ। र हाम्रो सन्दर्भमा, कि पहिले केही वर्ष अगाडि जब हाम्रो नेपालमा ख्रिस्टको सुसमाचार प्रचार हुँदै गर्दाखेरि हामी पश्चातापको फलहरू स्पष्टसँग देख्दथ्यौँ कि यदि कसैले ख्रिस्टमा विश्वास गर्दथ्यो भने उनीहरूले स्पष्ट रूपमा ती पश्चातापको फल देखाउँथे। कि उनीहरूले अरू देवताहरू पुजिरहेका हुन्थे, तर अब ती सबै कुरालाई जलाएर अब हामी यो देवतालाई मान्दैनौँ, हामी त अब परमेश्वरमा विश्वास गरेका हौँ भनेर सबै कुरालाई नष्ट गर्थे। तर आज तपाईँ र मेरो समयमा, अहिले हामी जवानहरूले पक्कै पनि हामीले त्यसरी देवताहरू बनाएर त राख्दैनौँ, तर पनि तपाईँ र मेरा हृदयका कति मूर्तिहरू छन् कि ती कुराहरूलाई तपाईँ र मैले हाम्रा पश्चातापसँगै फालेका छौँ। कि तपाईँ र मेरो हृदयमा पनि हाम्रो पश्चातापका फलहरू हामीले देख्दछौँ र हामी भन्न सक्छौँ कि एक समय ऊ काम नलाग्ने थियो तर अब पश्चाताप गरेको कारण ख्रीष्टमा विश्वास गरेको कारण अब ऊ काम लाग्ने भएको छ ऊ हामीमध्येको एक भएको छ भनेर के हामी भन्न सक्छौँ कि यो तपाईँको जीवन हो कि तपाईँले गर्नुभएको पश्चाताप अनुसारको फल तपाईँको जीवनमा देखिएको छ कि तपाईँले संसारप्रतिको मोह र यस संसारलाई नै स्वर्ग देख्ने सपना पापलाई नै अङ्गाली राख्नु भएको छ हुनसक्छ तपाईँ चर्च आउनुहुन्छ भजन गाउनुहुन्छ चर्चका हरेक क्रियाकलापहरूमा सहभागी हुनुहुन्छ तर के साँच्ची नै ओनेसिमसको जस्तै एक समय हाम्रो काम नलाग्ने जीवन अब सुसमाचारको निम्ति काम लाग्ने भएका छन् र अर्को कारण हामी देख्दछौँ कि फिलेमोनको भलाइको निम्ति पावलले ओनेसिमसको निम्ति बिन्ती गरिरहेका छन् पद 13 र 14 हेर्नुहोस् न उनले भन्छन् तिमीलाई मसँगै राख्न म खुसी हुने थिएँ किनकि सुसमाचारको निम्ति मेरो बन्दी अवस्थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्दथे तर तिम्रो अनुमति बिना म केही गर्न चाहन्न ताकि तिम्रो भलाइ कर्कापले गरिएको नहोस् तर तिम्रो आफ्नै स्वेच्छाले गरिएको होस् 13 पदमा हेर्नुहोस् न कि पावलले भन्छन् ओनेसिमसलाई मसँगै राख्न सक्थेँ तर उनलाई तिमी कहाँ पठाउँदैछु यहाँ देख्दै हुनुहुन्छ कि उनले के तुलना गरिरहेका छन् फिलेमोनको सट्टामा उनले मेरो सेवा गर्न सक्थे हामीले हेर्दैछौँ कि फिलेमोनको कमारा ओनेसिमस छन् तर अब यहाँ पावलले के भन्दैछन् फिलेमोनको सट्टामा ओनेसिमसले काम गर्न सक्थे मलाई सेवा गर्न सक्थे यहाँ एक मालिक र एक कमारा अब एउटै स्थानमा आएको यहाँ देखाउँदैछ त्यसकारण पावलले हामीलाई यो बताउँछन् कि हामी एक ख्रिस्टियन कोही पनि अब ख्रिस्टमा आएपछि हामी भिन्न भिन्न तहको छैनौँ हामी सबै एक भएका छौँ र हामी सबै एकअर्कालाई सेवा गर्नको निम्ति हामी हाम्रो उद्धार भएको छ त्यसकारण तपाईँ ख्रिस्टमा उद्धार हुनुभएको एक अर्काको निम्ति सेवा गर्नुको तपाईँ कोही पनि ख्रिस्टमा ठुलो वा सानो हुनुहुन्न अब ख्रिस्टमा सम्मान हुनुहुन्छ कोही कमारा होइन अब कोही दास होइन तर ख्रिस्टमा एक भएका छौँ र उनले भन्छन् कि अब यो गर्न तिम्रै भलाइको निम्ति म उनलाई पठाउँदछु किन हामी यहाँ देख्छौँ कि पावल यहाँ कन्फिडेन्ट भएको हामी देख्छौँ कि अब ओनेसिमसले फिलेमोनलाई उनको सेवाकाईमा सुसमाचारको निम्ति सेवा पुर्याउन सक्दछन् भन्ने कुरामा उनको कन्फिडेन्ट हामी यहाँ देख्छौँ र ओनेसिमसलाई पावलले आफै आफूसँग राख्न चाहँदैनन् फिलेमोनको अनुमति बिना त्यो गर्न उहाँ चाहँदैनन् किनकि हामीलाई थाहा छ कि फिलेमोनको दास ओनेसिमस भएको कारण उनले यो गर्न चाहँदैनन् र उनीबाट केही सामान चोरेर आएको कारण अब ख्रिस्टमा भएको कारण अब फिलेमोनसँग पनि उनको मिलाप गराउनको निम्ति पावलले ओनेसिमसलाई फेरि फिलेमोन कहाँ पठाइरहेका छन् त्यसकारण उनले आफ्नो इच्छाले तर फिलेमोनको भलाइ गर्नको निम्ति उनको सो इच्छाअनुसार नै ओनेसिमसलाई त्यहाँ पठाइरहेको हामी पाउँछौँ र अर्को कारण भनेको अब ओनेसिमस एक भाइ भएका छन् पद 15 हेर्नुहोस् न 17 सायद तिमीबाट केही समयको निम्ति तिनी अलग भएका थिए ताकि तिनी सधैँको निम्ति तिमीसँग बस्न सकुन्। अब उसो कमारा जस्तो होइन तर कमाराभन्दा बढी प्रिय भाइ जस्तै, विशेष गरी मेरो निम्ति तर झन् बढी शरीमा र प्रभुमा समेत तिम्रो निम्ति। यसैले यदि तिमीले मलाई आफ्नै साझेदार सम्झन्छौ भने मलाई चाहिँ तिनलाई ग्रहण गर। जब हामी पद 15 हेर्छौँ, यहाँ हामी परमेश्वरको सार्वभौमिकतालाई, उहाँको प्रबन्धलाई हामी देख्छौँ। किनकि केही समयको निम्ति उनी अलग भएका थिए, किन? कारण ताकि तिनी सधैँको निम्ति तिमीसँग बस्न सकुन्। कि हरेक कुरामाथि परमेश्वर सार्वभौम हुनुहुन्छ, हामी यहाँ यो देख्दछौँ कि अनिसिमस त्यत्तिकै रोममा गएका छैनन्, कि त्यहाँ परमेश्वरको प्रबन्ध हामी पन्ध्रमा देख्दछौँ, ताकि फिलिमनसँग सदा बस्न सकौँ र सुसमाचारको सेवा एकसाथ गर्न सकौँ। र विशेष आग्रह यहाँ के गर्दैछन् 16? अब उसो कमारा जस्तो होइन तर कमाराभन्दा बढी प्रिय भाइ जस्तै, विशेष गरी मेरो निम्ति तर झन् बढी शरीरमा र प्रभुमा समेत तिम्रो निम्ति। कसरी एक कमारा भाइ भए कि सुसमाचारद्वारा? अघि पनि हामीले हेऱ्यौँ कि 11 पहिले काम नलाग्ने थिए, अब काम लाग्ने भएका छन्, र अब उनी दास होइन एक भाइको रूपमा तिमीले ग्रहण गर्नुपर्छ। त्यसकारण अब ख्रिस्टमा कोही पनि कमारा छैनन्, र यसैको निम्ति एक कमारालाई अब भाइको रूपमा लिनको निम्ति क्षमा दिएर भाइलाई भाइको रूपमा लिनको निम्ति उनले माथि 6 उनले प्रार्थना गरेको हामी पाउँछौँ। कि हामीलाई यो थाहा छ कि त्यो समयमा यस इतिहासमा हामी यो देख्छौँ कि एक कमाराले मालिकको केही कुरा चोरेर भाग्यो भने उसलाई मृत्युदण्डसम्म दिने चलन थियो। र यो हक, यो कानुन चलाउनको निम्ति फिलेमनले सक्दथे। अब उनले क्षमा मात्र होइन, अब भाइको रूपमा लिनको निम्ति 6 पावलले फिलेमनको निम्ति प्रार्थना गरेका हामी पाउँदछौँ। विशेष यो अर्थमा कि 6 म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रिस्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्। कि यसको अर्थ यही हो कि अब एक दासलाई आफ्नो भाइको रूपमा तिमीले क्षमा मात्र दिनेन, भाइको रूपमा लिनुपर्छ भनेर उनले उनको निम्ति यो प्रार्थना गरेका हुन्। त्यसकारण उनले भन्छन् भाइ जस्तै एक कमारालाई। त्यसै कारण त हामी कलसीको पुस्तकमा हामी पाउँछौँ अब त्यहाँ कोही पनि कमारा छैन, न त यहुदी, न त ग्रिक, न त मालिक, न त दास, अब सबै के भएको छ, एक भएका छन्। त्यसै कारण प्रियहरू, हामी पनि एक समय हामी हाम्रो पापको दासमा थियौँ, हामी एक समय पापको दासमा थियौँ, हामीले परमेश्वरको महिमालाई अरू कुराहरूसँग हामीले साटेका थियौँ, तर ख्रिस्ट येशूले आजभन्दा 2000 अगाडि क्रुसमा आफ्नो प्राण त्यागी हामीलाई ती दासत्वबाट निकाल्नु भएको छ। र उहाँले अब हामीलाई दासको रूपमा होइन, हामीलाई परमेश्वरको सन्तानको रूपमा बनाउनु भएको छ। र त्यसको निम्ति 17 उनले यसरी भन्दछन् कि ओनेसिमसलाई आफ्नो भाइको रूपमा ल्याऊ, जसरी तिमीले मलाई ग्रहण गरेका छौ, मलाई चाहिँ जसरी तिमीले मलाई सहकर्मीको रूपमा हाम्रो सम्बन्ध छ, त्यसरी नै अब एक भाइको रूपमा तिमीले आफ्नो भाइलाई लिनु, जो ओनेसिमस। आज प्रियहरू, तपाईँ र म अब एक चर्चमा ख्रिस्टको कारण कोही पनि ठुलो सानो छैन, ख्रिस्टमा हामी सबै एक समान भएका छौँ। अब ख्रिस्टमा त्यहाँ कोही ठुलो जात, त्यहाँ कुनै सानो जात भन्ने कुरा छैन, अब हामी ख्रिस्टमा सबै एक भएका छौँ, किनकि ख्रिस्टले क्रुसमा यी सबै कुरालाई साम्य पार्नुभएको छ, ख्रिस्टले यी सबै कुरालाई क्रुसमा चकनाचुर पार्नुभएको छ। त्यसकारण प्रियहरू, अब हामी ख्रिस्टमा एक भएका छौँ, हामी दास होइन अब परमेश्वरका सन्तान भएका छौँ। तर यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँ अहिले पनि उहाँको सन्तान हुनुभएको छैन, तपाईँ अहिले पनि उहाँको क्रोध मुनि हुनुहुन्छ, तपाईँ पापको दासत्वमा हुनुहुन्छ र पापको ज्याला मृत्यु हो र त्यो पाप केवल दाउदले भने चाहिँ परमेश्वरको विरुद्धमा हो र ती पापबाट हामी छुटकारा पाउनको निम्ति परमेश्वरसँग मिलाप गर्नको निम्ति केवल एउटै मात्रै माध्यम भनेको ख्रिस्ट येशु हुनुहुन्छ, केवल ख्रिस्ट येशु हुनुहुन्छ र उहाँमाथिको विश्वास र भरोसाले मात्रै तपाईँ र मलाई यी दासत्वबाट पापको झेला मृत्युबाट हामीलाई अनन्त जीवन दिँदछ। त्यसकारण प्रियहरू, तपाईँ ख्रिस्टमा हुनुहुन्न भने म तपाईँलाई यो अनुरोध गर्न चाहन्छु कि समय अहिले हुँदा नै ख्रिस्टमा विश्वास गर्नुहोस्, आफ्नो पापको पश्चाताप गर्नुहोस्, होइन भने ख्रिस्ट चाँडै न्याय गर्न आउनुहुनेछ, तपाईँ उहाँको न्याय मुनि निश्चित रूपमा हुनुहुन्छ। त्यसकारण यस न्यायबाट बाँच्नको निम्ति केवल एउटै मात्रै माध्यम भनेको ख्रिस्ट येशूमाथि विश्वास गर्नु हो, उहाँको न्याय नजिक छ प्रेरो, ढिला नगर्नुहोस्, आफ्नो हृदयमा विश्वास गर्नुहोस् र मुखबाट स्वीकार्नुहोस् किनकि ख्रिस्टको न्याय नजिक छ र हामी ख्रिस्टमा हुनेहरू अब हामी उहाँको न्याय मुनि छैनौँ प्रेरो, हामी उहाँको दण्डको योग्य छैनौँ, अब हामीलाई त उहाँको सन्तान बनाउनु भएको छ, त्यसकारण ख्रिस्टलाई धन्यवाद दिनुहोस्, उहाँको उद्धारको भजन गाउनुहोस्, उहाँलाई महिमा चढाउनुहोस्। ख्रिस्टमा अब हामी कमारा होइनौँ, अब हामी उहाँका सन्तान भएका छौँ। आउनुहोस् प्रार्थना गरौँ। महान सर्वशक्तिमान पिता,